नमस्कार, रेडियो एभरेस्टको खोजमूलक कार्यक्रम प्रकृति र जीवनमा स्वागत छ। म सबिना राई
र म दोर्जी तामाङ पनि कार्यक्रममा उपस्थित छु। आजको कार्यक्रममा हामी लिकाली खर्क व्यवस्थापनको बारेमा चर्चा गर्दैछौ।
सुन्नुहोस् त, यो आवाज लेकको चिसो सिरेटोसँगै हावामा तैरिएर आएको यो चौरीको घन्टीको धुन, सगरमाथाको काखमा फैलिएका यी फराकिला घाँसे मैदान र पाटनहरू जसलाई हामी खर्क भन्छौँ, साँच्चै नै हिमाली बस्तीको पहिचान र जीविकाको मूल स्रोत हुन्।
हो नि सबिना, बाहिरबाट हेर्दा यी केवल गाईबस्तु चराउने ठाउँ जस्ता मात्रै देखिन्छन्, तर गहिराईमा पुगेर हेर्ने हो भने यी खर्कहरू त हाम्रो संस्कृति, अर्थतन्त्र र सम्पूर्ण पारिस्थितिक सन्तुलन अडिएको बलियो आधार हुन्। तर विडम्बना, नेपालको कुल भूभागको 22% हिस्सा ओगटेका यी सुन्दर खर्कहरू आज थुप्रै चुनौती र सङ्कटको सामना गरिरहेका छन्।
एकदम सही कुरा। त्यसैले त आज हामी तिनै लिकाली हुरी र हिउँसँग जुद्दै आएका परम्परागत गोठालाहरूको कथा सुन्नेछौँ, खर्कमा उत्पन्न भएका द्वन्द बुझ्नेछौँ र खोज्नेछौँ यसको दिगो समाधान।
रेडियो कार्यक्रम प्रकृति र जीवन इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। यो कार्यक्रम सोलुखुमु जिल्लाको वातावरणीय परिवर्तनले आदिवासी समुदायको जीवनशैली र प्राकृतिक स्रोतमा परेको असर दस्तावेजीकरण गर्दै सार्वजनिक जवाफदेहिता र सुसूचित निर्णय प्रक्रियालाई सुदृढ पार्ने उद्देश्यमा केन्द्रित छ।
तपाईँले यो कार्यक्रम हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ भने पुनः प्रसारण बुधबार बिहान 6:30 देखि 7 बजेसम्म सुन्नुहुनेछ।
नेपालका प्राकृतिक स्रोतहरूमध्ये खर्क क्षेत्र एक अत्यन्तै महत्त्वपूर्ण भूभाग हो। उच्च पहाडी तथा हिमाली भेगमा अवस्थित फाटफुट रुख, झाडी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झन्डै 22% हिस्सा यस्ता क्षेत्रले ओगटेका छन्। सोलुखुम्बुका खर्कहरू हजारौँ वर्षदेखि यहाँका शेर्पा लगायतका समुदायको जीवनरेखा हुन्। पर्यटन लगायतका विकल्पहरू सुरु हुनु अघि हिमाली मानिसका लागि जीवनका आधार यिनै खर्क हुन्।
खर्कका प्रयोग र व्यवस्थापनका लागि परापूर्व कालमै व्यवस्थित प्रणाली बनेकाले पनि खर्कको महत्व बुझ्न सकिन्छ। शेर्पा संस्कृतिमा नावालाई महत्त्वपूर्ण मानिन्छ। नावा भनेको खर्कको प्रयोग र खेतीबालीको समय निर्धारण सहित व्यवस्थापन गर्ने व्यक्ति हो। गाउँ भेलाले नावा चुन्ने चलन अहिले हराउँदै गएको छ। खुम्बुका सीमित गाउँमा मात्रै कायम रहेको नावा खर्क व्यवस्थापनमा महत्त्वपूर्ण रहेको खुम्जुङका तेन्जिङ टासी शेर्पा बताउनुहुन्छ।
अब नावाले विचार गर्ने भन्ने कुरा चाहिँ पशु चरण चाहिँ के हो भन्दाखेरि, हामीले बाली रोपिसकेपछि त्यहाँबाट बाली निस्किन्छ, जमिनबाट बाली पलुवा निस्किसकेपछि त्यहाँबाट हामीले अब यसलाई चाहिँ गाउँबाट लखार्नुपर्छ जनावरलाई भनेर त्यहाँबाट हामीले घोषणा गर्छ। फलाना यति महिनाको फलाना मिति तिथिभित्र यहाँबाट वस्तु गाउँबाट निकाल्नु, यति निकालेन भने जरिमानामा पर्छ, प्रति एउटा गाई यहाँ बढिरह्यो भने यति जरिमाना, अनि दोस्रो चोटि रह्यो भने त्यति जरिमाना भन्ने किसिमले चाहिँ पूर्व घोषणा गरेर कराएर सूचना दिन्छ। कसैको बालीहरू चाहिँ कसैको जनावरले खायो भने हामी तपाईँहरूकोमा जरिमाना नाजाङ लिन आउँछु, र सही नसक्ने किसिमको चाहिँ नक्सानी गरिएछ भने सम्बन्धित व्यक्तिलाई जरिवाना क्षतिपूर्ति दिनुपर्छ भन्छ। क्षतिपूर्ति चाहिँ अनि त्यही नवाले लिएर दिनुपर्छ, समाज चाहिँ उनीहरूले त्यसरी जान दिने हो। अनि त्यहाँबाट सलुक डी भन्छ, अब यो वनबाट चाहिँ स्वतर सोड्ने त्यसको पनि हाम्रो डी छ। अनि यो फलाना मितिदेखि चाहिँ स्वतर बन्द भयो है, अब नटिप्नु भन्छ। अनि फलाना महिनाको फलाना यति गतेदेखि मिति तिथि मितिदेखि फुका भयो है, स्वतर सोड्नु भन्छ। अनि अर्को चाहिँ घाँस काट्ने चाहिँ, ल फलाना मितिदेखि घाँस चाहिँ हामीले फुका गरे है, घाँस काट्यो हुन्छ है भन्छ। अनि घाँस काट्यो हुन्छ है भनेपछि अनि त्यहाँबाट अनि घाँस काट्ने, अनि घाँस काटेर यहाँ गाउँमा सुकाउँछ। अनि त्यो कसरी सुकाउँछ भनेदेखि, यो यहाँको आलुको खेती सबै कालो भइसकेपछि त्यो पात मरिसकेपछि मात्र घाँस ल्याउने हो।
यो थियो परम्परागत ज्ञान, तर आज यो परम्परा खतरामा छ। हिमाली क्षेत्रमा सीमित बस्ती बाहेक नावा चुन्ने चलन हराइसकेको छ। चुनिएका नावले पनि राष्ट्रिय निकुञ्ज, सामुदायिक वन वा पालिकाहरूको निर्णयलाई मान्दै काम गर्नुपर्छ।
परम्परागत रूपमा गर्दै आएको व्यवस्थापन सरकारी निकायका नियमहरूमा आधारित बनेका छन्। यो सँगै खर्कमा व्यवस्थापकीय समस्याहरू बढेका छन्। हिमाली खर्कहरूमा अहिले तीन प्रकारका द्वन्द्व मुख्य रूपमा देखिन्छन्। पहिलो, उपभोग सम्बन्धी द्वन्द्व। दोस्रो, भूस्वामित्व सम्बन्धी द्वन्द्व। र तेस्रो, व्यवस्थापन सम्बन्धी द्वन्द्व। दुतकुण्ड वन उपभोक्ता समूहका अध्यक्ष एवं खर्कका समस्याबारे जानकार गति शेर्पाका अनुसार कतिपय विवाद परम्परागत चलनबाट र कतिपय सरकारवालाको भूमिकामा समाधान गर्दै आइएको छ।
खासै भन्दाखेरि हामीले अब तिनीहरूलाई उहिलेदेखि चलि आएको परम्परा भएर त्यो वृक्षरोपण गर्नुपर्नेहरू पनि थियो, त्यसलाई पनि हामीले खुला छाडेर खर्ककै लागि नै उपयुक्त ठाउँ व्यवस्थापन गरेको छ। त्यसलाई
मुख्य चुनौती के देख्नु भएको छ हजुरले खर्क व्यवस्थापनको लागि?
विवाद त हुने सिमानाको विवाद हो। अब सिमानाको विवादमा अब यो वडा पालिका वडा सिमानाहरूबाट चाहिँ अलिअलि विवाद आइरहेछ। त्यसको लागि पनि हामीले चरै चरमको लागि चाहिँ माथि नै मिलेर खानु भनेर चाहिँ उनीहरूले त्यस्तो विवाद ल्याएको त छैन।
भनेपछि थोरै सीमा विवाद आउँछ, त्यसका लागि चाहिँ तपाईँहरूले समन्वय गरिरहनु भएको छ?
समन्वय गरेर चाहिँ हामीले त्यो खासै उहाँहरूलाई चाहिँ त्यस्तो विवाद उत्पन्न गर्नु दिएको छैन। खर्क सिमानामा मात्र हो, अरू अरू व्यक्तिबाट त त्यस्तो हुँदैन।
हजुर, स्थानीय सरकारसँग चाहिँ कसरी समन्वय गरिरहनु भएको छ यो विषयमा तपाईँहरूले?
स्थानीय सरकार त अब त्यही त स्थानीय तहबाट नै हो, अरू अरूले त अब नगरपालिकाहरूलाई त अब हामीले सङ्कलन गरेकै रोयल्टीबाट पनि दिनुपर्छ भन्ने छ। पहिले त अब अहिलेसम्म त उहाँहरूलाई दिएको पनि छैन। हामीले अब दुई कति पर्सेन्ट 10% त हाम्रो सङ्कलन भएको सामुदायिकको रोयल्टी दिनुपर्छ भन्छ सरकार निकायबाट पनि। बाटो घाटो इत्यादि चाहिँ अग्निरेखाहरू चाहिँ बनाउने इत्यादि चाहियो, तर वनकै कर्मचारीहरूले चाहिँ हामीले अग्निरेखाहरू वनमा चाहिँ कुनै भइपरि आउने विपदहरूलाई चाहिँ संरक्षण गर्दा चाहिँ कोही बेला चाहिँ मेरो आदेशमा भएन त्यस्तो त्यस्तो कुरा पनि आइरहेको छ। तिनीहरूलाई पनि अब सरकारी निकायबाट हाम्रो महासङ्घबाट चाहिँ अलिअलि दबाब आएर नै उहाँहरूले चाहिँ अहिलेसम्म त्यस्तो ठुलै दबाव आए छैन। अहिलेको व्यवसायले चाहिँ अलिकति अब राम्रो विचारले चाहिँ हेर्नु भएको छैन।
गोठालाहरूले अथवा त्यहाँका चौडी व्यवसायीहरूले यो जुन परम्परागत गोठालाहरूले भनौँ न उनीहरूमाथि चाहिँ प्रतिबन्ध लगाइन्छ अचानक भन्ने पनि छ, खास यो निषेध चाहिँ किन गरिन्छ?
रोयल्टी नतिर्दा त हो, अब त्यहाँ चरिचरण गरे बापत त अरू उपभोक्ताले चाहिँ चरिचरण गरे बापत त उनीहरूले त तिर्नै पर्छ नि जसरी भए पनि। अनि नतिरे खण्डमा त अब अर्को उपभोक्ताले सिधै अब म उपभोग गर्छु भन्नु पनि मिल्दैन। अब नमिले खण्डमा चाहिँ उहाँहरूले सिधै मलाई त्यस्तो गर्यो भन्नु पनि नमिल्ने जस्तो हामीले देख्यौँ। घाँसको व्यवस्थापन त अब त्यहाँ धेरै चौरी भयो भने अब घाँस नपुग्ने हो। अब हाम्रो खर्कभित्र त अहिलेसम्म त पुगिरहेको छ।
भनेपछि पुग्दो छ अहिले खर्कभित्रमा?
पुग्दो नै छ। यो खचरहरू लाँदा पनि हामीले खचरलाई बर्खामा 2-3 सय खचर हाल्दा पनि सबैले पुगिरहेछ अहिलेसम्म।
राष्ट्रिय निकुञ्जको क्षेत्रमा राष्ट्रिय निकुञ्जकै नियमअनुसार खर्कको उपभोग र व्यवस्थापन हुन्छ, तर हिमाली क्षेत्रका निकुञ्जहरूले स्थानीय बासिन्दाको परम्परागत ज्ञान चलन र प्रयोगलाई आत्मसात गरेको पाइन्छ। त्यसबाहेक सामुदायिक वन वा पालिकाले व्यवस्थापकीय भूमिका खेल्छन्। यहाँ भने समस्या छ। कसैले वन क्षेत्रमा चरिचरण रोक्नुपर्छ भन्छन्, कसैले पशुपालन बढाउनु पर्ने कुरा गर्छन्। राष्ट्रिय खर्क नीति 2066 आए पनि त्यो कागजमा मात्र सीमित छ।
यस्ता द्वन्द्वहरूले खर्कको अस्तित्वलाई नै खतरामा पारेको छ, तर समाधान पनि छ। यसको लागि खर्कको महत्व बुझ्नु आवश्यक छ। खर्कको महत्व बुझ्न, यसबाट हुने आर्थिक महत्व बुझ्न जरुरी छ। हिमाली क्षेत्रमा अझै पनि त्यस्ता धेरै परिवार छन् जसको जीविका भेडा र चौरी पालनबाट चलेको छ। यसै मध्येका एक हुनुहुन्छ सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 2 जुनबेसीका टसी शेर्पा। शेर्पालाई चौरी गोठमै भेटेर कुराकानी गरी तयार पारिएको उहाँको कथा सुनौ सहकर्मी समिता तामाङबाट।
हिउँदको याम कठ्याङ्ग्रिने जाडो, घना जङ्गलबीच फैलिएको सानो चौर, चौरमा 20-22 चौरी गाई केही चढ्दै केही उभिँदै केही आराम गर्दै। बिहानीको झुल्के घामसँगै सोलुखुम्बुको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 2 यार्सा चौरमा भेटिन्छन् टसी शेर्पा। सानै उमेरदेखि चौरी व्यवसायमा रमाएका टसी शेर्पाको जीवन चौरीसँगै हिँडिरहेको छ। पढ्ने रहर हुँदाहुँदै पनि उनी कक्षा चार भन्दा माथि पढ्न पाएनन्। बुबा आमाले संरक्षण गर्दै आउनुभएका नाग चौरीहरू नै उनको जिम्मेवारी बने। 17-18 वर्षको उमेरमा बुबाको निधन भएपछि उनले पढाइ छोडेर बुबाले अँगालेको व्यवसायलाई निरन्तरता दिइरहे। स्कुल विदाको समयमा उनी बुबासँगै नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड पोखरीसम्म पुग्थे।
बर्खामा चाहिँ माथि लेकमै लान्छ,
लेक भन्नाले कहाँसम्म पुरा
दुधकुण्ड छेउछेउ हुन्छ, हामी दुधकुण्ड छेउछेउ लान्छ, हामी कार्तिक 25-26 माथि हामी त्यस्तै 3-4 महिना।
सोलुखुम्बु जिल्लामा 9 चौरी फार्म दर्ता गरी व्यावसायिक रूपमा पालन हुँदै आइरहेको छ। पछिल्लो समय चौरी पालन लोप हुनुको मुख्य कारण चरण गर्ने वन जङ्गललाई सामुदायिक वन गठन गरे पश्चात चरणको अभाव हुनु, एउटा चौरी गोठ बापत प्रत्येक समूहमा अलग अलग रोयल्टी तिर्नुपर्ने भएकाले रोयल्टी तिर्न नसक्ने समस्याका कारण पनि चौरी पालन लोप हुँदै गएको उनको भनाइ छ। उनले खर्कमा वार्षिक 800-1000 रुपियाँ तिर्दै आएका छन्। खर्क खर्क डुलाउँदै बुबाले सुनाएका अनुभव र जीवनका पाठ आज पनि टसेको स्मृतिमा ताजा छन्। बुबाको सिकाइ र प्रेरणाकै कारण आज यो व्यवसाय गर्न आफूलाई सजिलो भएको टसी बताउँछन्।
पहिले म नि पढ्नु परेको, म 4 कालसम्म अनुभव थोरै अब आमाले गर्नु अनुभव थोरै हुन्छ, हामीले छुट्टी घिउ तेर्केम आमा गुम्बोमै हो, आमदानी ठिकै छ, यहीँ दुःख गरेको यहीँ पैसा डर्नै हुन्छ नि।
हाल उनी आफ्ना सबै नाग चोरी लिएर तल्लो भेकमा झरेका छन्। फागुन पन्ध्रदेखि उनी फेरि दुधकुण्ड जाने तयारीमा छन्। खर्को सार्दै चोरी लिएर उनी 1 महिनाको यात्रापछि दुधकुण्ड पुग्छन्। गर्मी यामभर त्यही बस्छन् र चिसो बढ्न थालेपछि बिस्तारै तल्लो भेकतर्फ झर्छन्। चोरी व्यवसायीहरूको मुख्य चुनौती चरी चरण हो, प्रशस्त मात्रामा घाँस पाइँदैन। कार्तिक मङ्सिरमा अलिअलि भएको घाँसको जुहो खर्क खर्कमा गरिन्छ। अहिले हिउँदमा दुधालु चोरी 2-4 मात्र छन्। घाँस अभाव हुँदा अत्यन्तै समस्या हुन्छ। हिउँद याममा चोरीले हरियो घाँस पाउँदैनन्, प्राय सुकेका घाँस नै खुवाउनु पर्ने बाध्यता रहेको उनी बताउँछन्।
अब बर्खामा त जतिसुकै पनि पलाउँछ नि, अहिले हिउँदमा चाहिँ के हुन्छ भने माथि अब अस्ति खर्क हुँदै ल्याउँ, अब त्यो सुकेको घाँसहरू हुन्छ कि अलिअलि खारहरू।
अर्को ठुलो समस्या भनेको जङ्गली जनावरको डर हो। अहिलेसम्म चोरी चराउने क्रममा 15-20 चोरी चितुवाले सखा पारेको टसीको गुनासो छ। एउटा चोरी मर्दा करिब 50,000 रुपियाँ बराबरको क्षति हुने उनी बताउँछन्। बिमा गरे पनि पाउने रकम न्यून मात्रामा रहेको उनको भनाइ छ।
अहिलेसम्म त अब वर्षै अब 6 महिना चाहिँ खासै केही हुँदैन, औल झारेपछि अब वर्षमा 8-10-12-15
खर्कमा चराउनका लागि जग्गा धनीलाई पैसा दिनुपर्ने बाध्यता पनि छ। चोरी व्यवसाय लोप हुँदै जाँदा शेर्पा समुदायको संस्कार र संस्कृति नै हराउने हो कि भन्ने चिन्ताले टसीलाई सताइरहन्छ। त्यसैले उनले सानै उमेरदेखि अँगालेको यो व्यवसायलाई जोगाइराख्ने संकल्प लिएका छन्। उनी भन्छन्, यही व्यवसायले मलाई विदेश जानु परेको छैन। पहिले खर्कमा बस्दा बत्ती हुँदैन थियो, टोकी बत्तीको भरमा रात काट्नु पर्थ्यो, कहिले काहीँ अँध्यारोमै रात बित्थ्यो। अहिले भने आफैले सोलार किनेर उज्यालोमा बस्न पाइन्छ, हात हातमा मोबाइल छ, समय बिताउन सजिलो भएको छ, बिरामी पर्दा घर परिवारसँग सजिलै कुराकानी गर्न सकिन्छ, त्यही नै सबैभन्दा ठुलो खुसी हो। हिउँदको कोठ्याङ रिने चिसो, जङ्गलको जोखिम र अभाव बीच पनि टसे शेर्पा चोरीसँगै आफ्नो जीवन अघि बढाइरहेका छन्। उनका लागि चोरी केवल व्यवसाय होइन, यो पहिचान, संस्कार र बुबाबाट पाएको अमूल्य विरासत पनि हो।
हिमाली खर्कहरू उकाली ओह्राली गर्दै चौरी र भेडा चराएर जीवन धान्नेहरू यसैको आम्दानीबाट सन्तानलाई शिक्षा दिन सकेको बताउँछन्। खर्कमा भेडा पाल्नेहरूले मासुका लागि बिक्री गर्छन्। चौरी पाल्नेहरूले चिज, घिउ, छुर्पी लगायतका दुग्धजन्य उत्पादन र हुर्काएर चौरीको बिक्री गरी आम्दानी गर्छन्। सलेरीमा चिज पसल गर्नुहुने मिङमार शेर्पा चौरीको दुधबाट हुने उत्पादनको बजार राम्रो रहेको बताउनुहुन्छ।
मैले यहाँको शुद्ध चौरीको गाई भैँसीको घिउ दुइटै बेच्छु म। पेसा गाह्रो, अलि भूगोल पनि अलि विकट, हरेक कुरो यातायातको व्यवस्था नहुँदाखेरि आम्दानी भन्दा खर्च बढी जाने भएकोले चाहिँ अब त्यो पेसा छाडेर चाहिँ विदेश जाने र अरू सुविधाको खोजीमा चाहिँ त्यसलाई चाहिँ नि छाडेर जाँदाखेरि पनि यसको माग अलिकता बढी हुन्छ। सरकारले अलिकता कृषकहरूले बढी सहुलियत दिनुपऱ्यो। अब यो सामुदायिक वनहरू पनि अर्कामा गभर्मेन्टले ट्याक्स लगाइदिएर त्यहाँ अब बिरुवाहरू बिगार्दा अथवा अनुमति बिना जाँदाखेरि चाहिँ कारवाही गरेर कृषकहरूलाई अलिकति त्यो पेसा आँगालेर काम गर्ने वातावरण राम्रो नहुँदा पनि त्यो पेसा छाडेर अरू पेसा खोजेर काम गरेको देखिन्छ र अलिकति भूगोल विकट अब बर्खामा चाहिँ अब जङ्गलमै हुँदा त खासै समस्या हुँदैन अब जङ्गलबाट माथि हिमालको आसपासको चाहिँ गोठ लाँदाखेरि चाहिँ अब त्यहाँ दाउरा पानी अब हरेक कुरोको चाहिँ दाना पिठो सिठो होइन र पुर्याउने चाहिँ अलिकति गाह्रो भएकोले त त्यहाँ उसले दिने दुधबाटको आम्दानी भन्दा पनि सामानहरू त्यसलाई व्यवस्थापन गर्नलाई खर्च बढी हुने भएकोले पनि भएकोले चाहिँ अलिक गाह्रो भयो अब त्यहाँ वस्तुहरूलाई सरकारले चाहिँ अब के हुन्छ अब होइन केही कुरो व्यवस्था गरेर अलिकति राम्रो बनाइदियो भने अलिकति बढ्छ एउटा पेसालाई आँगालेर राम्ररी सम्हाल्ने हो भने खासै त्यस्तो गल्फ कन्ट्री युरोप कन्ट्रीको जतिकै कमाई यहाँ पनि गर्न सकिन्छ दुःख गर्नु पर्यो त्यतिकै अब पसल मात्र लिएर भने मार्केटिङ गर्ने तरिका अनि त्यसलाई चाहिँ नि के जे बजारसम्म लगेर चाहिँ नि प्रचार प्रचार गरेर बिक्री वितरण गर्ने तरिकाहरू सिकेर नियमित ग्राहकहरूलाई चाहिँ राम्रो चिज लिएर सेवा दिन सक्यो भने राम्रै हुन्छ मैले चाहिँ अब यो आफ्नो जिल्ला मात्र नभएर 77 जिल्लामा डिमान्ड जहाँबाट हुन्छ सरकारले अब यहीँको कृषकहरूबाट नै सबै यो 3,50,00,000 नेपाली जनतालाई पुर्याउन सक्ने त्यस्तो खालको क्यापेसिटी भएको चाहिँ कार्यक्रम बनाइदिनु गभर्मेन्टले अब मान्छेलाई पनि यो ठुल्ठुलो रोगहरू लाग्दैन होला होइन अलि राम्रो हुन्छ अर्ग्यानिक खानुपर्छ यसैको लागि चाहिँ म मात्र होइन सोलुको मलाई 15-20 पसल छ है मैले स्टार्टिङ गर्दाखेरि यहाँ एउटा पसल पनि थिएन सोलुखुम्बुमा स्टार्टिङ चाहिँ मैले गरेको सोलुखुम्बुमा सिधै यो अर्ग्यानिक सामान नभएको व्यापार चाहिँ पछि त्यो देखा सिकी गरेर अब बिस्तारै सिक्दै गएर राम्रो हुँदै गयो
उहाँ हुनुहुन्थ्यो चौरीका दुधबाट उत्पादन हुने वस्तुका व्यापारी मिङमार शेर्पा सल्लेरी बजारमा अहिले छुर्पी प्रति केजी 1,000 रुपियाँ चौरीको घिउ 1,200 रुपियाँ दुर्खा 1,000 देखि 1,200 रुपियाँ चिज 1,200 रुपियाँ र भेडाको घिउ प्रति केजी 5,000 रुपियाँमा बिक्री भइरहेको छ अर्का व्यापारी विनोद राउतका अनुसार पछिल्लो समय भाव बढेपछि भने चौरी गाईका उत्पादन खोज्नेहरू घटेका छन्
मैले सुरुवाती नै चिज पसलबाट सुरु गरेको खोल्दाखेरि तपाईँको चाहिँ अब थोरै मात्र थियो चिज पसल सोलुमा अनि त्यो थोरै भएकोले चाहिँ अब मान्छेलाई धेरै चाहिन्थ्यो होइन अब एउटाको पसलबाट पनि धेरै खरिद हुन्थ्यो अहिले मेरो जस्तो तपाईँको चाहिँ 6-7 ठाउँमा छ त्यसले गर्दाखेरि अब व्यापार अलिक कम छ अहिले यहाँ अहिले चिज चाहिँ हामीले अब 1,200 बेच्छौँ पर केजीको घिउ चाहिँ 1,000 रुपियाँले हजुर 1,000 रुपियाँ अनि दुर्खा पनि 1,200 छ अनि दुधको दुर्खा 1,200 महीको छुर्पी 1,000 रुपियाँ अनि चौडीको नहुने घिउ 1,000 रुपियाँ अनि चिज 1 केजीको चाहिँ 1,200 रुपियाँ
ग्राहक केही घटेका छन् तर बजार विस्तार भने भएको छ अहिले सडकको पहुँचसँगै सहरी क्षेत्रमा चौरीका उत्पादन बिक्री हुन्छन् विदेशमा निर्यात पनि हुन्छ एउटा चौरी गाईको मूल्य 1,50,000 रुपियाँ भन्दा बढी पर्छ जसको यागले हिमाली क्षेत्रमा भारी बोक्छ चौरीको दुधबाट हुने उत्पादनले राम्रो भाव पाउँछ चौरीको पुच्छर समेत बिक्री हुन्छ यस्तै चौरी गोठलाई पर्यटनसँग समेत जोडेर आय आर्जन वृद्धि गर्ने काम भइरहेको याग तथा चौरी व्यवसायी संघ सोलुखुम्बुका अध्यक्ष थुतोप दुर्जी शेर्पा बताउनुहुन्छ
अहिले हाल चाहिँ यो चाहिँ लोप हुनै लागेको अवस्था थियो लोप हुनै लाग्दाखेरि हामीलाई एउटा चिन्ता भयो हाम्रो यो पुर्ख्यौली पेसा पनि भयो र यो हाम्रो पुर्ख्यौली पेसा मात्रै नभएर चाहिँ यसमा चाहिँ अब राज्यले बुझ्ने हो भने हाम्रो सोलुखुम्बु जिल्ला हिमाली सगरमाथाको जिल्ला माउन्ट एभरेस्टको जिल्ला भनेर संसारले चिनेको छ त्यसमा चाहिँ विदेशबाट चाहिँ हिमाल हेर्नको लागि मात्रै नभएर यही हिमालको काखमा चौरीहरू डाँफेहरू हेर्नकै लागि पनि यहाँ विदेशीहरू चाहिँ डलर तिर आइरहेको यो कुरा सबैलाई थाहा तर यो एक कुरा चाहिँ के हो त भने त त्यो हिमाललाई उस गर्नको लागि चौरी आवश्यक छ चौरी भएन भने हिमाल रहँदैन छैन भन्ने कुरा चाहिँ यहाँको अब सरकारहरूले स्थानीय सरकार राज्य सरकार लगायतकाहरूले चाहिँ यो कुरालाई चाहिँ ध्यान नदिएर यो चाहिँ अब लोप हुने अवस्था नै छ याक चौरी पनि थियो रे भन्ने अवस्था हुनलाई पनि बेर्लाउँदैन त्यो भयो भने लागि यो चाहिँ समग्र हाम्रो जिल्लाको लागि मात्रै नभएर एउटा कृषकको लागि मात्रै नभएर यो समग्र राष्ट्रलाई नै यो चाहिँ घाटाको विषय हो त्यो अवस्था चाहिँ नहोस् भन्नको लागि हामीले नै हामी युवाहरूले नै संरक्षण नगरे कसले गर्ने त होइन अब अहिले नगरे कहिले गर्ने त भनेर चाहिँ हामी चाहिँ त्यो तरिकाले हाम्रो सङ्घ चाहिँ लागिरहेछ
अब हजुर याक तथा चौरी व्यवसाय सङ्घको अध्यक्ष हुँदै गर्दा यसको लागि पहल जस्तो संरक्षणको लागि यहाँहरूको किसानको मर्का के छ कसरी लिइरहनु भएको छ
हजुर अवश्य नै हामीले एकदम यो अब विगतको वर्षहरूमा यो हाम्रो कृषकहरू चाहिँ अब पहिलो कुरा त के हो त पढाइ लेखाइ अलिकति उस हुने होइन, अब जुन पढाइ लेखाइ गर्यो त्यो चाहिँ अब जागिरको खोजीमा जागिरको सिलसिलामा विदेशी नै क्रमहरू अथवा सरकारी जागिर खोजेर जाने क्रम हुँदै अब यो व्यवसाय चाहिँ लोप भयो होइन। अब हाम्रो चाहिँ कृषकहरूको माग कृषकहरूको समस्या के छन् त्यो चाहिँ के अरे स्थानीय सरकार प्रदेश सरकार लगायत अब केन्द्र सरकार लगायत अब विभिन्न सरकारहरू समक्ष हाम्रो वास्तविक कृषकहरूको चाहिँ पीडा वास्तविक कृषकहरूको चाहिँ समस्याको उसहरू चाहिँ पहिचान गरेर त्यहाँसम्म कुरा लगिदिने कृषकहरूको चाहिँ आवाजलाई चाहिँ त्यहाँसम्म चाहिँ लगेर सुनाउने राज्य सरकार स्थानीय सरकार लगायत विभिन्न सरकारहरूलाई चाहिँ हाम्रो यो के अरे यस्तो समस्या छ तपाईँहरूले यसरी समस्या चाहिँ अब हाम्रो यो यो कुराहरूमा तपाईँहरूले सहयोग गर्नुहोस् भनेर हामीले चाहिँ त्यो पहल गरिरहेकै छौँ।
अब यसलाई नै लोप हुने अवस्थामा देख्दै गर्दाखेरि यसलाई प्रवर्धन गर्नका लागि सङ्घ अथवा स्थानीय सरकारले के कस्तो पहल अगाडि बढाउनु पर्ला?
यसमा चाहिँ अब स्थानीय सरकार प्रदेश सरकार सरकारहरू र कृषकहरूले नै आफ्नो समस्याहरू चाहिँ अब सरकारहरू समक्ष चाहिँ राखेर पहल गर्नु पर्यो। स्थानीय सरकारहरूले पनि अथवा सरकारहरूले पनि राज्य सरकारहरूले पनि कृषकको समस्यालाई बुझेर त्यो अनुसारको चाहिँ जस्तै के चाहिँ समस्या छ त्योलाई चाहिँ बुझेर त्यो अनुसारको चाहिँ अब कार्यक्रम स्थानीय सरकार राज्य सरकारले पनि अब त्यो खालको कार्यक्रमहरू ल्याइदियो भने त्यो पनि हुन्छ। र अर्को कुरा चाहिँ के हो त भने त यो यो चौरी व्यवसाय चाहिँ या चौरी व्यवसाय चाहिँ मात्रै सीमित एउटा व्यवसाय मात्रै नभएर यो पर्यटनसँग जोडिएको विषय भएर भएको हुनाले यो यसले चाहिँ अब यो यस यो क्षेत्रमा लगानी गर्यो भने स्थानीय सरकार राज्य सरकारलाई यो क्षेत्रमा लगानी गरियो भने पर्यटनहरू आन्तरिक तथा बाह्य पर्यटनहरूको पनि सम्भावना छ। र यो चौरी क्षेत्रमा लगानी गरेको खण्डमा चाहिँ विभिन्न आय स्रोतहरू होइन राज्यको आय स्रोत बढ्ने थप केही भन्नु पर्द के अरे मलाई चाहिँ के लाग्छ भने के चाहिँ अब यहाँ स्थानीय सरकार राज्य सरकारहरूले के उस गर्नु चौरीलाई अब एउटा चाहिँ सीमित अब आर्थिक बाँडेर अथवा उसहरू लगानी गर्नु त्यो अब छुट्टै पाटो छ। अर्को कुरा चाहिँ पर्यटनसँग उस गर्न पर्यटनसँग लगानी गर्नको लागि चाहिँ हुन्छ नि मेला महोत्सवहरू गरेर त्यो गरेपछि त्यो कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू गर्नु अहिले पनि आएर चाहिँ अब शेर्पाहरूको चाहिँ होइन अब सम्पत्तिहरू पुर्ख्यौली सम्पत्तिहरू के उस हुन्छ यही चौरी व्यवसायबाट नै आर्जेका सम्पत्तिहरू हुन् ती कसैलाई ढाँटेर कसैबाट कहीँ उस गरेर अहिले पो यो बिचमा पछिल्लो चरणहरूमा पो विदेशी नै ट्रेकिङ गाइड गऱ्यो अथवा ट्रेकिङ उसमा गएर त्यहाँ चाहिँ अब जुन मेम्बरहरूलाई जसरी रिचाउन सकियो त्यसै तरिकाले नै आफ्नो फ्यामिलीहरू लिएर जाने यताउता भएर अहिले चाहिँ विदेशी नै अलिकति बढी उस भएको छ पछिल्लो वर्षहरूमा चाहिँ अब त्यसरी भयो। नभए जति पनि शेर्पाहरूको आर्जेको सम्पत्तिहरू थिए नि अब पुरानो पुरानो घरहरू हेरौँ त्यो सबै चौरीकै उसहरूबाट आएका कतिपय युवाहरू अब पढे लेखेका युवाहरू हुनुहुन्छ जो कसैको छोराछोरी मास्टर डिग्री गर्ने कसैको उसहरू चाहिँ धेरै धेरै पढेका मान्छेहरू छन् ती सबै चौरीकै आम्दानीबाट छोराछोरीहरूलाई त्यत्रो पढाए आफ्नो घरहरू बनाए आफ्नो चाहिँ फ्यामिली जस आफ्नो ठाउँमा बसेर आफ्नो गाउँमा बसेर त्यति गर्न सक्नु भनेको त्यो चौरीकै आम्दानी हो कि।
भालुले आक्रमण गरे पश्चात क्षति पुगे पश्चात जस्तो बिमाको व्यवस्था छ कि छैन के छ अहिले?
कृषकहरूले आफैले आफ्नो पशुको बिमा गर्नुहुन्छ र त्यो क्षति बापतको बिमाले नै त्यो बेहोर्नुहुन्छ र कहीँ मानवको क्षति भयो भने नि 2,00,000 रुपियाँसम्म चाहिँ अब त्यो बिमाले चाहिँ कभर गर्नुहुन्छ।
याक तथा चौरी व्यवसाय सङ्घ सोलुखुम्बुका अध्यक्ष थुतोप दोर्जी शेर्पाका अनुसार अहिले 9 व्यवसाय दर्ता गरेर सोलुखुम्बुका व्यावसायिक रूपमा चौरी पालन भइरहेको छ। थुप्रै गोठ परम्परागत छन्। उहाँका अनुसार खर्कको व्यवस्थापन सही संरक्षणका लागि आय आर्जनमै जुट्नुपर्छ। अहिले चौरी गोठलाई पर्यटनका केन्द्र बनाउने प्रयास पनि भइरहेको छ। होमस्टे जस्तै लिकाली क्षेत्र घुम्ने पर्यटकका लागि गोठ स्टेको व्यवस्था सुरु भएको छ।
आयसँग जोड्दा खर्कको व्यवस्थापन सहज हुन्छ। सोलुखुम्बुका स्थानीय सरकारले अहिलेसम्म कर लिएको छैनन्, तर सामुदायिक वनले चरिचरण बापत कर लिन्छन्। एउटै गोठ मौसम अनुसार डुलाउँदा धेरै वन क्षेत्रमा पुग्ने भएकाले थुप्रै सामुदायिक वनलाई कर तिर्नुपर्छ। कतै कतै सीमाङ्कनका समस्या पनि देखा परेका छन्। यी समस्याहरू परम्परागत चलनसहित स्थानीय सरकारसम्मको रौहभरमा समाधान गर्ने गरेको र यस्ता गोठमा कर लिने चलन रोक्नुपर्ने सोलु दुत्कुन नगरपालिका वडा नम्बर 1 टाक्सेन्दुका चौरी व्यवसायी समूहका अध्यक्ष जाङ्बु शेर्पा बताउनुहुन्छ।
अनि अहिले त अब पहिले चाहिँ अब अरू अरू समूहमा हो भनेदेखि चाहिँ यसरी रोडीहरू तिरेर ट्याक्स तिरेर खानुपर्छ। अनि हाम्रो अझै समूहमा त त्यति ट्याक्स त तिर्नु पर्दैन। उँभो चौरी अलिकति खर्क थोर चौरी बढी भएको हुनाले खर्क त्यति चरेचरण राम्रो नपुग्ने हुनाले मेरो समूहमा लिएको हो कि।
खर्क वा त्यसमा आधारित पेसामा समस्या मात्र होइन, आशाको किरण पनि छ। केही युवाहरू व्यवस्थित रूपमा चौरी पालन गर्दै त्यसलाई पर्यटन र सरकारी कार्यक्रमसँग जोड्न प्रयासरत पनि छन्। कोही विदेशबाट फर्किएर चौरी पालन व्यवसाय अंगालेका छन्। सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 2 मापुङका नवाङ शेर्पा झन्डै 4 वर्ष खाडीको देशमा काम गरेर फर्किनुभयो। खाडीमा 30-40 हजार रुपियाँ कमाउन धेरै राप प्रताप सहेका शेर्पा अहिले खर्कमा गर्ने व्यवसायमा सन्तुष्ट हुनुहुन्छ।
आम्दानी अब विदेशमा र यहाँ खट्न सक्यो भने भर भयो, नेपालमा पनि अब गरे भने ठिकै छ, गरेन भने त्यतिखेर अहिलेको म पढ्दा पढ्दा फेरि पासपोर्ट भनेर एप्लाई भएको थियो। अब पछि पछि त यो लोप हुँदै जान्छ, पहिलाकै तुलनामा अब गोठहरू धेरै घटिसक्यो, त्यही भएर त्यसको तुलना गर्दा पनि मैले यसो भिजिट गर्दाखेरि यो लोप हुँदै जान्छ। अब खटेन भन्दा अब खट्न सक्ने, नत्र अब स्कुल गएपछि उनीहरूलाई यसको अनुभवै हुँदैन, फेरि डाइरेक्ट पस्नु पनि गाह्रो छ। पहिले बुवामाहरूसँग बस्दाखेरि अलिअलि अलिअलि 2-4 दिन 5-6 दिन महिना दिन जस्तो गोठमा बसेर त्यस त्यहाँबाटै अनुभव लिएर राम्रो खट्यो भने महिनाको त्यही 50-60 हजार हुन्छ, 30 वटासम्म धोयो भने एकजना बराबर।
खर्क र जङ्गल डुल्नु चुनौतीपूर्ण भन्दै यो व्यवसाय छाड्ने क्रम बढेको बेला नवाङ जस्ता केही व्यक्तिको प्रयासले आशा बढेको छ। यस्तै पछिल्लो समय पालिकाहरूले पनि सहयोग गर्न थालेका छन्। चौरीको बिमादेखि गोठ सुधारसम्म काम भइरहेका छन्। यस्तै पशु प्राविधिकहरू खर्काका गोठमै पुगेर उपचार गर्ने क्रम पनि सुरु भएको छ। सोलु दुतकुण्ड नगरपालिकाले चौरीको गोठ व्यवस्थापनमा सहयोग गरेको छ। नगरपालिकाका नायब पशु सेवा प्राविधिक गणेश थापाका अनुसार नगरपालिकाभित्र 377 वटा नाग याक तथा 1056 वटा चौरी जोखपे रहेका छन्। त्यसका लागि गोठ सुधार र प्राविधिक सहयोग दिने काम भइरहेको छ। उहाँ सामुदायिक वनले लिने चरण करमा एक रूपता सहित अरू सुविधा पनि दिनुपर्ने बताउनुहुन्छ।
हाम्रो सोलु दुतकुण्ड नगरपालिकाले चाहिँ चौरी प्रबन्धन कार्यक्रमको लागि पहिला कृषकहरू चाहिँ त्रिपाल मुनि बस्नुपर्ने अवस्था थियो भने अहिले पछिल्लो चरण चाहिँ नगरपालिकाले विशेष अनुदानहरूको व्यवस्था गरेर आधुनिक गोठ निर्माणहरू गरेर होइन कृषकलाई सहज तरिकाले चौरी व्यवसायमा उनीहरूलाई सहजताको लागि गोठ निर्माणहरू गर्दै आएको छ। कृषकहरूलाई अब हामी फिल्डमा जाँदै गर्दाखेरि मेन भनेको खर्क सुधार गर्नुपर्ने देखिन्छ होइन। त्यहाँ जङ्गलतिर चाहिँ खर्कको अहिले यो जलवायु परिवर्तनको कारणले खर्कहरू एकदम मासिँदै गएको अवस्था र घाँसको अभाव, घाँसहरू भने जस्तो नआइदिने, नउम्रिदिने, त्यसले गर्दाखेरि घाँसको समस्या देखिन्छ। पानीहरू सुक्दै गएको अवस्थाहरू छ, स्वच्छ र सफा पानीको व्यवस्था छैन र कृषकहरूलाई चाहिँ तिनैवटा तहको सरकारले चाहिँ विशेष गरी यो लोप हुँदै गएको चौरी पालन व्यवसायलाई जोगाउनको लागि विशेष अनुदान को व्यवस्थाहरू गर्नुपर्छ जस्तो मलाई लाग्छ।
त्यो सामुदायिक वनहरूले चाहिँ आफ्नो तरिकाले रोयल्टी सङ्कलन गरिरहेका रहेछन्, एकै किसिमको मूल्य एउटै भएको जायज छ कि छैन, अथवा उनीहरू आफ्नै तरिकाले पैसा लिए बापतका समस्याहरू पनि छन् होइन, खासमा मूल्य निर्धारण गर्नुपर्ने चाहिँ हो कि होइन तपाईँले?
यो त एकदम राम्रो प्रश्न गर्नुभयो। यो सबैतिर एकै खालको लागू भयो भने कृषकलाई सहज हुन्छ होइन। अब कतिपय ठाउँमा छुट्टै नियम छ, कतिपय ठाउँमा छुट्टै नियम छ, त्यसले गर्दाखेरि कृषकलाई गोठ सार्दै गर्दाखेरि त्यसै समस्या हुन्छ। त्यही भएर सबैतिर एउटै नियम भयो भने राम्रो हुन्छ। मेन कारण चाहिँ मलाई जहाँसम्म लाग्दाखेरि चाहिँ युवाहरूले त्यति साह्रो चासो नदेखाउनुको कारण जस्तो लाग्छ होइन। अब पहिलाको अहिले जति पनि चौरी पालन व्यवसाय गरिराख्नु भएको छ प्रायः जसो पुरानै मान्छेहरू हुनुहुन्छ होइन। नयाँ युवाहरू चाहिँ यो व्यवसायतिर लाग्नु भएको छैन, सबै विदेशिनु भएको छ। अब यो व्यवसायमा लाग्नको लागि चाहिँ युवाहरूलाई नै मेन फोकस गरेर लाग्नुपर्ने हुन्छ।
नगरपालिकाले अहिलेसम्म चौरी संरक्षणका लागि के कस्ता कामहरू गरिरहेको छ?
यसमा
खर्कमा व्यवसाय त सजिलो छैन, तर यो पेसाको भविष्य छ। हामीले परम्परा र आधुनिकता मिलाउनु पर्छ। हामीले आज सोलुखुम्बुको खर्कको यात्रा गर्यौं। परम्परादेखि समस्या, समस्यादेखि समाधानसम्म, खर्क केवल घाँसको मैदान होइन, यो हाम्रो पहिचान हो, हाम्रो अर्थतन्त्र हो, हाम्रो पारिस्थितिक सन्तुलन पनि हो।
हामीले 3 प्रकारका द्वन्द्व बुझ्यौं, उपभोग सम्बन्धी, भू स्वामित्व सम्बन्धी र व्यवस्थापन सम्बन्धी। यी द्वन्द्वहरू जटिल छन् तर समाधान असम्भव छैन। सरकारले खर्क नीतिको प्रभावकारी कार्यान्वयन गरोस्, स्पष्ट सीमाङ्कन होस्, स्थानीय निकायले सबै सरकारवालाहरूलाई समेटेर खर्क व्यवस्थापन समिति बनाओस्, युवाहरूले पेसालाई सम्मानित बनाउन्, खर्कमा पेसा अनि खर्कको संरक्षण दुवै सम्भव छ।
कार्यक्रम प्रकृति र जीवनको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो? तपाईँको सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 0385971111 फोन गर्न सक्नुहुनेछ। साथै फेसबुकमा facebook.com/radioeverest96.8 र हाम्रो वेबसाइट everestupdate.com मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ।
आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। अर्को अङ्कमा भिन्नै विषयवस्तुको साथमा उपस्थित हुने बाचा गर्दै म दुर्जी तामाङ
र म सविना राई
बिदा हुन्छौँ।
धन्यवाद, नमस्कार।